यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिव मन्दिरमा दर्शनार्थीहरूद्वारा पूजा अर्चना। जलवायु परिवर्तनले नेपाललाई पारेको असरका सम्बन्धमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाद्वारा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण। कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्मित 15 शैयाको अस्पताल निर्माण सम्पन्न भएको 1 वर्षसम्म पनि सञ्चालनमा आउन सकेन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नयाँ गोल्ड कार्ड आवासीय अनुमति 50 लाख अमेरिकी डालरमा बिक्री गर्ने योजना सार्वजनिक। समाचार अब विस्तारमा। महाशिवरात्रि पर्व आज देवाधि महादेव भगवान श्री पशुपतिनाथको श्रद्धा भक्ति पूर्वक पूजा आराधना गरिएको छ। हिन्दू धर्मावलम्बीका आराध्य देव भगवान पशुपतिनाथको आज दर्शन गर्नाले सुख समृद्धि प्राप्त हुने धार्मिक मान्यता छ। मानवमा शिवतत्वको असल भावना जगाउन प्रेरणा दिने पर्व भएकाले पनि शिवरात्रि पर्वको विशेष महत्व रहेको हो। भगवान पशुपतिनाथको दर्शन गर्न र शिवरात्रिको मेला भर्न नेपालका विभिन्न क्षेत्र र भारतबाट समेत ठूलो संख्यामा पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजनहरूको घुइचो लागेको थियो। यसै गरी शिवरात्रि पर्वका अवसरमा पशुपतिनाथसँगै उपत्यका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर लगायत शिव मन्दिर र राजधानी बाहिरका शिव मन्दिरहरूमा पनि भगवान शिवको धूमधामका साथ पूजा आराधना एवं दर्शन गरिएको छ। देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरू खोटाङको हलेसी, अछामको वैद्यनाथ, कैलालीको धनगढ़ी स्थित पेहडा बाबा मन्दिर, कपिलवस्तुको तौलेश्वर स्थित तौलेश्वरनाथ, म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाम, सप्तरीको शम्भुनाथ, महोत्तरीको जलेश्वरनाथ महादेव लगायत शिव मन्दिरमा दर्शनार्थीहरूको भीड़ लागेको थियो। महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति राम सहाय प्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्नुभएको छ। पशुपतिनाथ मूल मन्दिरभित्र दर्शन विधि अनुसार परिक्रमा गर्नुभई राष्ट्रपति पौडेलले मन्दिरमा पूजा आराधना र दर्शन गर्नुभएको थियो। राष्ट्रपति पौडेललाई पशुपतिनाथका मूल अर्चक गणेश भट्टले फूल प्रसाद लगाइदिनु भएको थियो। राष्ट्रपति पौडेलका साथमा प्रथम महिला सावित्री पौडेल पनि हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको 262 वार्षिक उत्सवको अवसरमा सैनिक मंच टुडी खेलमा आयोजित बढ़ाई तथा सैनिक कला प्रदर्शनी समारोहमा सहभागी हुनुभएको छ। नेपाली सेनाद्वारा आयोजित समारोहमा सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो। समारोहमा नेपाली सेनाले सैनिक मंचमा मार्च पास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र तोपबाट महाशिवरात्रि बढ़ाई तथा कवाच प्रस्तुत गरेको थियो। यस्तै नेपाली सेनाले विभिन्न रण कौशल, परम्परागत भेषभूषा झल्किने विविध कला, नृत्य तथा संगीतको धुन प्रदर्शन गर्नुका साथै नेपाली सेनाले शान्ति मिशनमा प्रयोग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण र हतियार प्रदर्शन गरेको थियो। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शन उत्कृष्ट व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो। साथै उहाँले भारत, बेलायत र अमेरिकाका ब्याण्ड टीम प्रमुखहरूलाई उपहार पनि प्रदान गर्नुभएको थियो। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु दुवैमा असहमति जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले अध्यादेशहरू त्रुटिपूर्ण रहेकाले संसदमा निर्णयार्थ पेश भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। यस्तै बैठकले केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालिक कार्ययोजना र अन्य दस्तावेज टुंग्याउन महासचिव घनश्याम भूषालको नेतृत्वमा 8 सदस्यीय कार्यदल गठन गरेको केन्द्रीय प्रचार विभाग उप प्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो। काठमाण्डु विश्वविद्यालयको उपकुलपति सिफारिश प्रक्रिया यथाशीघ्र टुंग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिश समितिको ध्यान आकर्षण गराउनु भएको छ। विश्वविद्यालयका 13 जना पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै विश्वविद्यालयको उपकुलपति सिफारिश प्रक्रिया यथाशीघ्र टुंग्याउन ध्यान आकर्षण गराउनु भएको हो। उपकुलपति सिफारिशमा ढिलाइ हुँदा समितिको कार्यक्षमता र निष्पक्षतामाथि समेत प्रश्न उठ्न थालेकाले प्रक्रिया यथाशीघ्र टुंग्याउनु पर्ने ध्यान आकर्षण पत्रमा उल्लेख छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा 1500 आधारभूत अस्पताल भवन निर्माण भएको वर्ष दिन भइसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन। 18 करोड़ रूपियाँको लागतमा निर्माण भएको अस्पतालमा 3 जना मेडिकल अधिकृत सहित 20 जनाको दरबन्दी तोकिए पनि जनशक्ति र उपकरण अभावमा सञ्चालनको योजना अन्यलमा परेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बताउनुभयो। गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सरकारले करोड़ खर्च गरेर बनाएका आधारभूत अस्पताल भवनलाई अलपत्र पर्न दिन नहुने उल्लेख गर्नुहुँदै अस्पताल सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग सहयोगका लागि पहल भइरहेको बताउनुभयो। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्रोत साधनले भ्याएसम्म आधारभूत अस्पतालहरूलाई जनशक्ति उपकरण र व्यवस्थापकीय सहयोग गर्न प्रदेश सरकार तयार रहेको र प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग पनि कुराकानी भएको बताउनुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा 74 आधारभूत अस्पताल घोषणा भएकोमा 35 सञ्चालनमा रहेको र 9 अस्पतालका भवन बने पनि सेवा सुरुङ हुन सकेको छैन। यसै गरी 17 अस्पताल भवन निर्माणाधीन छन् भने 5 अस्पताल निर्माण शुरू भई अलपत्र अवस्थामा रहेका छन्। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा र स्पेनका विदेश मन्त्री जोसे म्यानुअल अलवारेस बुयेनो बीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको 58 उच्च स्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरूबीच आज साइड लाइनमा भेटवार्ता भएको हो। भेटमा मन्त्री डाक्टर देउवाले जलवायु परिवर्तनले नेपाललाई पारेको असरबारे नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा न्यायका लागि वकालत गरिरहेकाले त्यसमा स्पेनको सहयोगका लागि अपील गर्नुभयो। मन्त्री डाक्टर देउवाले नेपालले संयुक्त राष्ट्रसंघको सन् 2027 2029 लागि मानवाधिकार परिषदको सदस्यमा उम्मेद्वारी घोषणा गरिसकेको र 2029 लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् 2037 लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेद्वारी दिने भएकाले त्यसमा सहयोगका लागि स्पेन सरकारलाई आग्रह गर्नुभयो। मन्त्री डाक्टर देउवाले आज स्लोभाकियाका विदेश मन्त्री जुरज ब्यालनरसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। त्यसक्रममा उहाँले नेपाल स्लोभाकिया बीचको आपसी सम्बन्धका साथै नेपालले संयुक्त राष्ट्रसंघमा दिएको उम्मेद्वारी र जलवायु परिवर्तनको असरका क्षेत्रमा नेपालले उठाउँदै आएका विषयवस्तुहरूका बारेमा कुराकानी गर्नुभएको थियो। त्यसै गरी आज मन्त्री डाक्टर देउवासँग मेक्सिकोका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवाधिकार सम्बन्धी उपमन्त्री एनरिक जेभियर ओच मार्टिनाजले भेटवार्ता गर्नुभयो। त्यस अवसरमा उहाँहरूबीच नेपाल मेक्सिको सम्बन्धका विविध पक्ष र आगामी दिनमा गर्न सक्ने सहकारीका बारेमा कुराकानी भएको थियो। यसै गरी परराष्ट्र मन्त्री डाक्टर राणाले संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्च आयुक्त भल्कर टकसँग पनि जेनेभामा भेटवार्ता गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14# ह्यास डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नील हीरा समाजद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री सुडीले समावेशी समाज निर्माण गर्ने नीति निर्माण तहदेखि समुदाय स्तरमा सबैको सहभागिता आवश्यक रहेकोमा जोड़ दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल भारत सम्बन्ध सुदृढ़ गर्न र साझा अवसरको लाभ लिन सहकारी आवश्यकता रहेको बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा आयोजित नेपाल भारत सम्बन्ध छिमेकी कूटनीतिज्ञ र बुद्धका उपदेशको सान्दर्भिकता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सभापति यादवले भारतबाट नेपालमा जलविद्युत उद्योग र पर्यटन क्षेत्रमा लगानी बढ़ाउन र त्रिपक्षीय ऊर्जा सम्झौताले क्षेत्रीय सहकारीको ढोका खोलेको बताउनुभयो। भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी 3 वर्ष भित्रमा भूमिहीन सुखमवासीको समस्या समाधान गर्ने बताउनु भएको छ। तनहुँको बन्दीपुरमा आज आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष रिजालले विक्रम सम्मत 2084 असोज भित्र नेपालका सबै भूमिहीन दलित सुखमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हुने बताउनुभयो। सुक्खा पहिरो खसेर अवरूद्ध सखुवा सभाको उत्तरी क्षेत्र भोटे खोला सड़क 2 दिनपछि सञ्चालनमा आएको छ। कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङ सड़क खण्डको भोटे खोलामा 15 मिटर माथिबाट ठूला ढुंगा सहित खसेको पहिरोको कारण गत सोमबार बिहानदेखि सड़क अवरूद्ध भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ गोल्ड कार्ड आवासीय अनुमति 50 लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गर्नुभएको छ। ट्रम्पले परम्परागत ग्रीन कार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सृजना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सक्ने बताउनु भएको छ। आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकतामा लाखौं गैर कानूनी आप्रवासीलाई देश निकाला गरेका राष्ट्रपति ट्रम्पले नयाँ कार्ड अत्याधिक मूल्यवान अमेरिकी नागरिकताको मार्ग हुने बताउनुभयो। रूसका विदेश मन्त्री सर्गेई लाभरोभले रूसी र अमेरिकी कूटनीतिज्ञहरू बिहिबार इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै 3 वर्षभन्दा बढ़ी समयमा पहिलो पटक मास्कोसँग उच्च स्तरीय वार्ता शुरू गर्नुभएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋण उठाउन 3 अर्बको नागरिक बचत पत्र र 50 करोड़को वैदेशिक रोजगार बचत पत्र निष्कासन गरेको छ। कार्यालयले नागरिक बचत पत्र 2086 र वैदेशिक रोजगार बचत पत्र 2086 निष्कासन सम्बन्धी जानकारी दिएको छ। 5 वर्ष अवधिको नागरिक बचत पत्रमा 7% र वैदेशिक रोजगार बचत पत्रमा 8.5% ब्याज उपलब्ध गराउने कार्यालयले जनाएको छ। यही फागुन 15 गतेदेखि आगामी चैत 15 गतेसम्म बचत पत्रको बिक्री रहने र अवधि अगावै निष्कासन रकम बराबरको आवेदन परेमा बन्द गरिने कार्यालयले जनाएको छ। बचत पत्रमा गरिने लगानी बारे सर्वसाधारणलाई जानकारी नहुँदा निष्कासन गरिएको रकम भन्दा न्यून आवेदन पर्ने गरेको छ। यसअघि कार्यालयले गत मंगिर 12 गतेदेखि निष्कासन गरेको वैदेशिक रोजगार बचत पत्र 2086 करिब 12% बराबर मात्रै खरिदका लागि आवेदन परेको थियो। जुम्लाका दुर्गम बस्तीमा यातायातको पहुँच विस्तारका लागि पूर्वाधार विकास कार्यालय जुम्लाले पक्की पुल निर्माणको कामलाई जोड़ दिएको छ। गाउँ गाउँमा सड़क पुगे पनि पुल नहुँदा प्रयोगविहीन बनेका सड़कमा गाड़ी गुडाउन र नागरिकको दैनिक जीवनलाई सहज बनाउन पुल निर्माण कार्यलाई जोड़ दिएको हो। जिल्लाका विभिन्न ठाउँमा निर्माण हुने गरी 3 वटा पुलको ठेक्का खोलिएको छ, जसमा 2 वटा पक्की पुल निर्माण भइसकेका छन्। पूर्वाधार विकास कार्यालय जुम्लाले कनका सुन्दरीलाई सदरमुकामसँग जोड्ने भैसडी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको जनाएको छ। गुठीचौरका ग्रामीण बस्ती जोड्ने पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ। साथै पाता राशिको लुम कनका सुन्दरीको न्याउरीघाट र हिमा गाउँपालिकाको मोफला जोड्ने पुल निर्माणका लागि ठेक्का खोलिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकर प्रसाद सिंहले जानकारी दिनुभयो। नवलपरासी जिल्लामा आलु खेती प्रवर्धन कार्यक्रम लागू भएपछि किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन्। कार्यक्रम अन्तर्गत कृषि समूहलाई सिंचाई मल बिउ कृषि यन्त्रमा 65% अनुदान उपलब्ध भएपछि किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका हुन्। मध्यबिन्दु नगरपालिका 2 सोहरीकी सुशीला महतो पछिल्ला 2 वर्षदेखि व्यावसायिक रूपमा आलु खेती गरेर राम्रो आमदानी गर्दै आउनु भएको छ। स्थानीय 23 जना छिमेकीलाई आबद्ध गराई नारायणी कृषक समूह बनाएर कृषि ज्ञान केन्द्रको सहयोगमा सामूहिक आलु खेती गर्दै आएको सुशीलाले बताउनुभयो। मध्यबिन्दु 2 कै रमेश थनेत थारूले पनि सृजनशील कृषक समूह बनाई 17 बिघा जमिनमा आलु खेती गर्दै आउनु भएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा कृषि समूह मार्फत व्यावसायिक आलु खेती गर्ने 38 समूहहरू रहेका छन्। आलु खेती प्रवर्धन कार्यक्रम मार्फत रूपन्देहीको फास्ट चोइस कम्पनीलाई बिक्री गर्ने अग्रिम सम्झौता गरिएपछि कृषकहरू आलु खेतीतर्फ थप आकर्षित भएका हुन्। गत वर्ष 31 समूह मार्फत 90 हेक्टर क्षेत्रफलमा आलु खेती गर्दा 1,992 मेट्रिक टन आलु उत्पादन भएको थियो। यस वर्ष 38 कृषि समूह मार्फत 111 हेक्टरमा आलु खेती गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुर धामले चालू आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम धान खरिद गरेको छ। 32,000 क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको कार्यालयले 5,346 क्विन्टल धान मात्र खरिद गर्न सकेको जनाएको छ। तोकिएको समर्थन मूल्य भन्दा बजार मूल्य अत्यधिक रहेकोले किसानले आफ्नो उत्पादन त्यहाँ बिक्री नगरेर निजी क्षेत्रका बजारमा बिक्री गरेकोले लक्ष्य अनुसार धान खरिद गर्न नसकेको कार्यालयका प्रमुख देवेन्द्र राईले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यानमारले जितेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा नेपाललाई 2-0 गोलले हराउँदै म्यानमार उपाधि जितेको हो। खेलको 62 मिनटमा म्यानमारको जीतमा यु पर खिनले गोल गरिन्। यस्तै 64 मिनटमा म्यानमारकी कप्तान बीन टुनको प्रहार गीता राणालाई लाग्दै गोलमा परिणत भएपछि नेपाल उपविजेतामा सीमित बनेको हो। अब थप खेल समाचार अजय बमबाट।
प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनशीपका खेलाड़ी तथा आयोजक बीच बुधबार भेटघाट भएको छ। भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रूचालका क्यान्सर पीड़ित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट रु 1,00,000 र प्रथम महिला राधिका साकेका तर्फबाट रु 1,00,000 गरी रु 2,00,000 हस्तान्तरण गरियो। भेटका अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज राई, युवा संघका अध्यक्ष थिचित थेबे लगायत सहभागी हुनुहुन्थ्यो। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन 11 गतेदेखि शुरू भएको उक्त च्याम्पियनशीप यही फागुन 20 गते समापन हुनेछ। प्रतियोगिताका विजेताले रु 15,11,111, दोस्रो टोलीले रु 5,00,000 प्राप्त गर्ने आयोजकले जनाएको छ। नेपाल एपीएफ क्लबले एन्फा यु 16 युथ लीग अन्तर्गत बुधबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब विरूद्ध 9-0 गोलको एकतर्फी जित दर्ता गरेको छ। जितसँगै एपीएफले 16 खेलबाट 38 अङ्क जोडेको छ। पराजित आर्मीको समान खेलबाट 1 अङ्क छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन तेन्जिङ शेर्पाले दोहोरो ह्याट्रिक गरे। त्यसै गरी एक गोल किरट बाटोको नाममा रहँदा 2 गोल आत्मघाती उपहार स्वरूप प्राप्त गर्यो। बागमती प्रदेश काष्ठ मण्डप सितुरियो कराते प्रतियोगितामा काठमाडौँ च्याम्पियन बनेको छ। नेपाल सितुरियो कराते डोसङ लेन्चुर शाखा डोजुको आयोजनामा भएको प्रतियोगितामा काठमाडौँले 4 स्वर्ण र 3 रजत पदक जित्यो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कपडहलमा भएको प्रतियोगितामा भक्तपुर 2 स्वर्ण 1 रजत र 3 काँस्यका साथ दोस्रो भयो। चितवनले समान पदक गोला प्रथामा तेस्रो स्थानमा चित्त बुझाए। प्रतियोगितामा पुरूषतर्फ 9 र महिलामा 8 गरी 17 प्रतिस्पर्धामा 829 खेलाड़ीले सहभागिता जनाएको आयोजक डोजुका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको तथा बाँकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिव मन्दिरमा दर्शनार्थीहरूद्वारा पूजा अर्चना। जलवायु परिवर्तनले नेपाललाई परेको असरका सम्बन्धमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाद्वारा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण। कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्मित 15 शैयाको अस्पताल निर्माण सम्पन्न भएको 1 वर्षसम्म पनि सञ्चालनमा आउन सकेन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नयाँ गोल्ड कार्ड आवासीय अनुमति 50,00,000 अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।